والصلاة والسلام على من لا نبي بعده أما بعد فأعوذ بالله من الشيطان الرجيم الرحمن الرحيم إن ولي الله الذي نزل الكتاب وهو يتولى الصالحين صدق اللہ العظیم. بزرگان محترم، برادران عزیز، گزشتہ دو جمعوں میں اولاد کی دینی تعلیم اور نیک تربیت سے متعلق قرآن پاک اور حدیث پاک کی روشنی میں چند باتیں بتائی گئیں. اولاد کی جو تعلیم اور تربیت ہوتی ہے اس میں ایک اہم حکم یہ ہے کہ بچوں کو شروع ہی سے پاک کو صاف رکھنے کا اہتمام کیا جائے. غلاظت اور نجاست میں، گندگیوں میں ان کو رہنے نہ دیا جائے. ہر ہمیشہ اس کا اہتمام ہو کہ وہ پاک کو صاف رہیں. ان کے جسم سے بدبو نہ آئے، اس کا بھی اچھا اثر ہوتا ہے ان کی نیکی پر، ان کے اخلاق پر، ان کے کردار پر. جو عورتیں اس سلسلے میں کوتاہی کرتی ہیں اس کا خراب اثر پڑتا ہے. ایسے بچے معاشرہ میں آخر تک بھی اچھائی کو پسند نہیں کرتے ہیں اور برائی سے نفرت نہیں کرتے ہیں. تو ایک اہم حکم ہے، حدیث میں ہے ان اللہ جمیل یحب الجمال، ایک حدیث میں ہے ان اللہ نظیف یحب النظافہ، اللہ پاکیزہ ہے، پاکیزگی کو پسند کرتے ہیں. صفائی ستھرائی اسلام کا ایک خاص وصف ہے، لہذا بچے ہمیشہ پاک و صاف رہیں اس کی کوشش کی جائے. آگے ایک اہم حکم یہ ہے، جب بچہ بولنے کے قابل ہو جائے، اس کی زبان سے حروف نکلنے لگے، الفاظ نکلنے لگے، تو شریعت کا حکم یہ ہے اس کو اللہ اللہ سکھائیں. اس کی زبان سے نکلنے والے الفاظ پہلے پہلے اللہ کے ہونے چاہیے. کلمہ طیبہ سکھایا جائے، وہ بعد میں مکتب میں بیٹھے، وہ اسکول میں مدرسے میں بعد میں جائے، لیکن جب اس کی زبان سے حروف نکلنے لگیں اور الفاظ نکلنے لگیں ایک ڈیڑھ سال کی عمر میں، تو اسے سکھایا جائے کہ اللہ کہا کرے، کلمہ طیبہ سکھائیں. جیسا کہ پہلے بتایا گیا کہ جو ہی بچہ پیدا ہوتا ہے اس کے دائیں کان میں اذان کہی جاتی ہے اور بائیں کان میں اقامت کہی جاتی ہے. یہ کیوں ہے؟ اس کے دل پر توحید کا نقش بٹھایا جا رہا ہے. لہذا جب بچہ بولنے کے قابل ہو جائے، اللہ کا نام سکھایا جائے، کلمہ طیبہ سکھایا جائے، تو یہ انشاءاللہ پوری زندگی کام آئے گا. اچھے الفاظ اور اچھی باتیں ہی نکلا کریں گی. ایک حدیث میں آتا ہے، جب بچہ بولنے کے قابل ہو جائے تو کلمہ طیبہ سکھاؤ، لا الہ الا اللہ محمد الرسول اللہ. پھر اس کو سورہ بنی اسرائیل کی آخری آیت سکھاؤ. بنی اسرائیل کی آخری آیت ہے، وَقُلِ الْحَمْدُ لِلَّهِ الَّذِي لَمْ يَتَّخِذْ وَلَدًا وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمُلْكِ وَلَمْ يَكُنْ لَهُ وَلِيٌّ مِّنَ الذُّلِّ وَكَبِّرْهُ تَكْبِيرًا. یہ آیت کریمہ سکھاؤ اور اس کا مفہوم بتاؤ. مفہوم کیا ہے؟ اے پیغمبر، آپ کہیے ساری تعریف اس اللہ کے لیے ہے جس نے اپنی کوئی اولاد نہیں بنائی، اس کی کوئی اولاد نہیں ہے، نہ بیٹا ہے نہ بیٹی. وَقُلِ الْحَمْدُ لِلَّهِ الَّذِي لَمْ يَتَّخِذْ وَلَدًا. ساری تعریف اس اللہ کی ہے جس نے اپنی کوئی اولاد نہیں بنائی. وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمُلْكِ، اور حکومت میں، سلطنت میں، بادشاہت میں کوئی اس کا شریک نہیں. وَلَمْ يَكُنْ لَهُ وَلِيٌّ مِّنَ الذُّلِّ، وہ عاجز نہیں ہے کہ کوئی اس کا مددگار ہو جائے، کسی بھی طرح سے کوئی اس کا مددگار ہو جائے، وہ ایسا عاجز بھی نہیں ہے. وَكَبِّرْهُ تَكْبِيرًا، اور اللہ کی بڑائی خوب بیان کیا کرو. وَكَبِّرْهُ تَكْبِيرًا. تو اس آیت کریمہ میں اللہ تعالی کی کبریائی کا، بڑائی کا اعلان ہے، حکم دیا جا رہا ہے، اور توحید کی بات کہی گئی، شرک کی برائی بیان کی گئی. اب شریعت کہتی ہے جب بچہ بولنے کے قابل ہو جائے تو یہ آیت سکھاؤ. یہ تو پوری آیت ہوئی، ایک دن سکھائیے وَقُلِ الْحَمْدُ، اس کو 10 مرتبہ نہیں 100 مرتبہ پڑھائیے. وَقُلِ الْحَمْدُ لِلَّهِ الَّذِي، ایک ایک لفظ سکھائیں، سکھاتے سکھاتے پوری آیت سکھائیں. پھر آیت کریمہ کا جو مفہوم ہے وہ مفہوم بتائیں، تو توحید کا نقش دل پر بیٹھے گا، شرک کی مذمت اور اس کی برائی اس کے دل میں آئے گی. جہاں کہیں بھی وہ اللہ کے ساتھ کسی طرح کا شرک دیکھے گا تو نفرت کرے گا، اس سے دور ہوگا، اور اس کی زبان سے، اس کے دل سے، اس کے دماغ سے بس کلمہ طیبہ اور توحید کا نعرہ ہی گونجے گا. یہ حکم دیا جا رہا ہے. لہذا جب بچہ بولنے کے قابل ہو جائے تو یہ کام کیے جائیں. اور علماء کرام، خصوصاً حضرت امام غزالی رحمہ اللہ لکھتے ہیں کہ شروع سے ہی جب بچے آنکھ کھول کر دیکھنے لگتے ہیں، اس وقت سے ہی بچوں کے سامنے کوئی بھی بے حیائی کی حرکت نہیں ہونی چاہیے. ماں باپ یا کوئی بھی بچوں کے سامنے بے حیائی کی حرکت نہ کریں جب وہ آنکھ کھول کر دیکھنے لگتے ہیں. کیوں؟ امام غزالی فرماتے ہیں کہ بچے پوری طرح سے 3-4 سال کی عمر میں سمجھتے ہیں، لیکن آہستہ آہستہ 2-3 مہینے سے سمجھنا شروع کر دیتے ہیں. 2-3 مہینوں سے وہ آہستہ آہستہ سمجھنا شروع کر دیتے ہیں. اسی وجہ سے جب بچہ 1-1.5 سال کا ہوتا ہے تو اپنے گھر کی جو زبان ہے وہ زبان آسانی سے بولتا ہے. بتائیے کون ہے جو بچے کو سکھاتا ہے کہ زبان اس طرح سے بولی جائے، بات یوں کہی جائے؟ کوئی سکھاتا نہیں، لیکن بچے آسانی سے بول لیتے ہیں. घर में जो जुबान बोली जाती है और जिस तरह बोली जाती है बच्चे बोलते हैं। उलमाए कराम लिखते हैं ये बड़ी दलील है कि वो समझने का काम पहले शुरू करते हैं और बोलने का काम बाद में करते हैं। बहुत पहले से सुनते सुनते उनके दिल पर दिमाग पर नक्श होता है, वो आसानी से घर की बोली बोलते हैं, घर की जुबान बोलना शुरू कर देते हैं। और जो मादरी जुबान होती है आदमी मरते दम तक उसे भूलता नहीं, चाहे वो बाहर की जुबान सीखे, कोई भी जुबान सीखे और आला मेयार पर सीखे और ऊंची तरह से बोलना शुरू करे, लेकिन जो अपनी घर की जुबान है उमूमन आदमी भूलता नहीं है। तो ये दलील है इस बात की कि जो नक्श पहले बैठता है वो मिटता नहीं है, इसलिए हुक्म दिया जा रहा है। आगे जब बच्चा कुछ बड़ा हो जाए, हदीस पाक में आता है अबू दाऊद की हदीस से, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मुरु औलादकुम बिस्सलात वहुम अबनाउ सबई सिनीन وَاضْرِبُوهُمْ عَلَيْهَا وَهُمْ أَبْنَاءُ عَشْرِ سِنِينَ وَفَرِّقُوا بَيْنَهُمْ فِي الْمَضَاجِعِ। فرمایا اپنے بچوں کو اولادکم اپنے بچوں کو جب وہ سات سال کے ہو جائیں تو نماز کی تاکید کیا کرو، نماز سے متعلق کہا کرو कि वो नमाज पढ़ा करें। सात साल के जब बच्चे हो जाएं तो ये हुक्म दिया जा रहा है, लेकिन शरीयत ये कह रही है कि हुक्म दो नमाज ना पढ़ने पर अभी मारने की इजाजत नहीं। जब बच्चे सात साल के हो जाएं तो हुक्म देना चाहिए, बार बार कहना चाहिए और उनको नमाज पढ़वाना चाहिए, वो नमाज पढ़े, नमाज के लिए लेकर आए। इसी वजह से मस्जिद नबवी का जो नक्शा हुआ करता था पहले मर्द हजरात होते थे, फिर नाबालिग बच्चे होते थे, फिर औरतें खड़ी होती थी, ये नक्शा था। लिहाजा ये हुक्म दिया जा रहा है कि सात साल के हो जाएं तो नमाज के ताल्लुक से कहा करो। और हम ये भी जानते हैं कि सबसे अहम इबादत नमाज है। जब सात साल के बच्चे हो जाएं तो बाज़ाब्ता नमाज के ताल्लुक से कहा जाएगा, हां बगैर ज़ाब्ता के तरगीब दी जा सकती है। बच्चे तीन साल के, चार साल के, पांच साल के हो जाएं, ज़ाब्ता के बगैर तरगीब दी जा सकती, हुक्म नहीं दिया जा सकता। सात साल के हो जाएं, नमाज के लिए कहो, हुक्म दिया करो। उलमा लिखते हैं इसी में रोजा भी दाखिल है। जब बच्चे सात साल के हो जाएं तो उनसे कहा जाए कि रोजा रखें, लेकिन जबरदस्ती रखवाना दुरुस्त नहीं। और सात साल से पहले जो लोग रोजा रखवाते हैं उलमा कहते हैं खामखा की बात है, इससे कोई दीनदारी नहीं आती। नमाज के ताल्लुक से जब शरीयत ये कह रही है तो यही हुक्म रोजा से मुताल्लिक होगा और यही हुक्म और इबादतों से मुताल्लिक होगा। लिहाजा सात साल के हो जाए तो कहा करें नमाज पढ़ें और उनसे कहा जाए कि रोजा रखें और आप देख लें कि वो रोजा रखने की ताकत रखते हैं या नहीं। सात साल की उम्र को हो जाए और रोजा की ताकत वाकई रखते हैं तो रखा करें, और अगर रोजा की ताकत नहीं है तो अब भी शरीयत हुक्म नहीं देती। इसलिए हमारे रिवाज में जो चीज आ चुकी है कि बच्चों को चार साल, पांच साल, छह साल से रोजा रखवाने का जो रिवाज है उलमा ने कहा यह गलत रिवाज है और इसकी तहसीन नहीं की जाएगी और इस पर दाद नहीं दी जाएगी। हां सात साल से हुक्म देना चाहिए, مرو اولادکم بالصلات، اب نماز کا ذکر ہے، 7 سال کے ہو جائیں تو باضابطہ کہیں کہ قرآن کریم پڑھیں، اس سے پہلے بے ضابطہ کی بات ہوگی، ترغیب کے لیے ہو سکتی ہے. وَضْرِبُوهُمْ عَلَيْهَا وَهُمْ أَبْنَاءُ عَشْرِ سِنِينَ، اور نماز چھوڑنے پر مارو جب وہ پورے 10 سال کے ہو جائے. مارنا یعنی ہلکی تادیب، ان کو اس طرح سے مارو کہ وہ زخمی نہ ہو جائے، بس ان کو تنبیہ ہو جائے کہ مجھے نماز پڑھنی چاہیے، ورنہ والد اور سرپرست کا غصہ میری طرف متوجہ ہوگا، وہ غصہ ہو جائیں گے، ناراض ہو جائیں گے. اس لیے وَضْرِبُوهُمْ عَلَيْهَا وَهُمْ أَبْنَاءُ عَشْرِ سِنِينَ، 10 سال کے ہو جائیں تو ماریں. اور علماء نے لکھا ہے مارنے کی حد بھی شریعت نے بیان کی ہے کہ وہ زخمی نہ ہو، بس ان کو تنبیہ ہو جائے. یہ حکم دیا جا رہا ہے عبادتوں سے متعلق. آگے وَفَرِّقُوا بَيْنَهُمْ فِي الْمَضَاجِعِ، جب 10 سال کے ہو جائیں ان کے بستر الگ کر دیں. محدثین کہتے ہیں ان کے بستر، یعنی لڑکا لڑکی ہے الگ کر دیں، لڑکے ہیں ان کے بستر بھی الگ کر دیں، صرف لڑکیاں ہیں ان کے بستر بھی الگ کر دیں. اس سے پہلے حکم تھا نماز کا، اور اب حکم دیا جا رہا ہے اخلاق کا. وَفَرِّقُوا بَيْنَهُمْ فِي الْمَزَاجِعِ، ان کے بستر الگ کر دو، مطلب یہ ہے کہ انہیں حسن اخلاق کی تعلیم دو. بچوں کو شروع سے اخلاق سکھائے جائیں. اسی وجہ سے ایک حدیث پاک میں آتا ہے، اللہ کے نبی فرماتے ہیں مَا نَحَلَ وَالِدٌ وَلَدَهُ أَفْضَلَ مِنْ أَدَبٍ حَسَنٍ، کسی والد نے اپنی اولاد کو بہترین ادب سے بڑھ کر کوئی تحفہ نہیں دیا. اس نے سواری کا تحفہ دیا ہوگا، گھر کا تحفہ دیا ہوگا، کارخانہ بطور تحفہ دیا ہوگا، ساری دنیا دی ہوئی ہوگی، لیکن اللہ کے نبی فرماتے ہیں بہترین تحفہ، بہترین تحفہ اگر کوئی والد اپنی اولاد کو دے سکتا ہے، اچھی تعلیم اور اچھی تربیت ہے. اس کی زندہ مثال اور واقعہ کیا ہے؟ حضرت عمر ابن عبد العزیز رحمت اللہ علیہ جو امیر المومنین تھے، اور اس وقت جہاں تک آدھی دنیا سے زائد اسلامی حکومت تھی، تو آدھی دنیا سے زائد کے وہ بادشاہ تھے، خلیفہ تھے، امیر المومنین تھے، اور علماء نے بالاتفاق ان کو 5واں خلیفہ راشد مانا ہے. اگر 5واں کوئی خلیفہ راشد ہوگا تو عمر ابن عبد العزیز رحمہ اللہ ہوں گے. محمد بن قاسم، عبد الرحمن بن قاسم کہتے ہیں عمر ابن عبد العزیز رحمہ اللہ انتقال کر گئے، اور ان کی اولاد تھی، 11 بیٹے تھے، اور انہوں نے اپنی میراث میں 21 دینار چھوڑے، 21 دینار میراث میں چھوڑ کر گئے. ادھر ہشام بن عبد الملک، وہ بہت بڑا بادشاہ تھا، جب اس کا انتقال ہوا تو اس نے بھی 11 بیٹے چھوڑے یا 11 اولاد چھوڑی. راوی کہتے ہیں عبد الرحمن ابن قاسم جو بہت بڑے عالم تھے، عالم مدینہ کہلاتے تھے، وہ کہتے ہیں کہ ادھر عمر ابن عبد العزیز رحمہ اللہ نے جو 21 دینار چھوڑے، کفن دفن پر خرچ ہونے کے بعد ایک بیٹا کو 1 دینار ملا، ایک بیٹا کو 1 دینار ملا ہے. اور ادھر ہشام بن عبد الملک 11 بیٹے چھوڑ کر گیا، اس کے بھی اللہ نے اسے بہت دیا تھا، اب اس کی کوئی تربیت نہیں تھی، ایک ایک بیٹے کو 10-10 لاکھ درہم ملے. इतनी जबरदस्त मीरास। लेकिन क्या हुआ, तरबियत एक तरफ नहीं थी, दूसरी तरफ तरबियत थी। सिर्फ एक दीनार वरासत में मिल रहा है और उधर 10 लाख दिरहम मिल रहे हैं। अब्दुल रहमान बिन कासिम कहते हैं, हिशाम बिन अब्दुल मलिक के एक बेटे को मैं देखा कि मस्जिद की दहलीज पर खड़े होकर भीख मांग रहा था। और इधर उमर इब्न अब्दुल अजीज रहिमहुल्लाह की औलाद को देखा, ऐलान हुआ जिहाद के लिए लाकर दें, तो सिर्फ एक बेटा 100 घोड़े पेश कर दिया। एक बेटे ने 100 घोड़े लाकर पेश किए। ये होता है, इसी को मैंने खुतबे में आयत में पढ़ा, इन्ना वलिग्गी अल्लाहुल्लजी नज़्ज़लल किताब हुए तवल्लस सालिहीन। बिला शुबा मेरा वली, मेरा हामी, मेरा मददगार वो अल्लाह है जिसने किताब नाजिल की। इन्ना वलिग्गी अल्लाह अल्लजी, मेरा वली, मेरा मददगार, मेरा हामी वो अल्लाह है जिसने कुरान नाजिल किया। वो हुए तवल्लस सालिहीन, और अल्लाह सालिहीन का जिम्मेदार होता है। इसलिए हुस्ने तालीम और हुस्ने तरबियत, वरासत में सब कुछ छोड़ जाए, अच्छी तरबियत और अच्छी तालीम, दीनी तालीम और दीनी तरबियत ना हो, उसका नुकसान क्या होता है। इसी वजह से अल्लाह के नबी ने फरमाया, बेहतरीन अदब से ज्यादा किसी वालिद ने अपनी औलाद को अच्छा तोहफा नहीं दिया। बेहतरीन अदब सिखला दे, अच्छी तालीम और अच्छी तरबियत कर दे, उसने बेहतरीन तोहफा दे दिया। अब ये तोहफा उसके दुनिया में भी काम आएगा, आखिरत में भी काम आएगा। तो हुक्म ये है, 7 साल के हो जाएं नमाज के लिए कहा करो, 10 साल के हो जाएं तो उनको मारो और उनके बिस्तर अलग कर दो। उलमा ने लिखा है, आज जो बच्चा शुरू से बचपन से 4, 5, 6 साल की उम्र से मोबाइल फोन अपने हाथ में रख रहा है और मोबाइल फोन से अपने अखलाक भी खराब कर रहा है, आमाल भी खराब कर रहा है, अपनी सेहत भी खराब कर रहा है, इस हदीस पाक की रोशनी में इस बात को देखें, वालिदैन औलाद के साथ क्या कर रहे हैं और उनको क्या करना चाहिए। और मोबाइल फोन से वो सारी बुराइयां हैं जो मोबाइल फोन के बगैर आसान नहीं, बहुत मुश्किल वहां तक पहुंचना और वहां तक सोचना बहुत मुश्किल था, लेकिन मोबाइल फोन ने सारे फासले तय करा दिए और सारी मुश्किलात आसान कर दी। नऊज बिल्लाह मिन जालिक। अब बच्चा अपने हाथ मोबाइल रखा हुआ है, वालिदैन दिल बहलने के लिए और उसे खामोश करने के लिए मोबाइल हाथ में दे देते हैं। थोड़ी देर अगर उसे अदब सिखाते, उसकी परेशानी बर्दाश्त करते, मोबाइल ना देते, बच्चा जन्नती होता। लेकिन उसे मोबाइल देकर थोड़ी देर की परेशानी बर्दाश्त नहीं करते हैं, हमेशा हमेशा के लिए उसी मुसीबत बनाते हैं। इसको सोचना चाहिए। हदीस कह रही है, 10 साल के हो जाए उनके बिस्तर अलग करो। वो फर्रिकू बैनहुम फिल मज़ाजिअ। उलमा ने लिखा है, जब बच्चे लिबास आप उनको बाज़ाब्ता पहनाते हैं तो शुरू से ही उलमा का, सुलहा का, नेक लोगों का लिबास पहना है। क्यों? इससे जाहिर का असर बातिन पर पड़ेगा। सुलहा का लिबास पहनाएंगे तो उसका असर बातिन पर पड़ेगा। उलमा लिखते हैं, एक तरफ जादूगर आए, बेशुमार जादूगर आए, दूसरी तरफ हजरत सैयदना मूसा अलैहिस्सलाम थे। जादूगरों ने सारा जोर लगाया लेकिन जादू नहीं चला, اور ادھر سیدنا حضرت موسیٰ علیہ السلام نے لاٹھی زمین پر ڈال دی اور وہ لاٹھی سانپ بن کر اس سانپ نے ساروں کو نگل لیا. اب جادوگروں نے یہ معجزہ دیکھا تو سب سجدے میں پڑ گئے. قرآن کریم میں ایک دو نہیں، نویں پارے میں ہے، سولہویں پارے میں ہے، انیسویں پارے میں ہے. قالوا آمنا برب ہارون و موسیٰ، ہم ہارون اور موسیٰ علیہ السلام کے رب پر ایمان لے آئے. یہاں علماء نے بات لکھی ہے کہ صبح کو کافر تھے، بڑے جادوگر تھے، سیدنا موسیٰ علیہ السلام کے دشمن تھے، لیکن شام ہوتے ہوتے یہی جادوگر حضرت موسیٰ علیہ السلام کے صحابہ ہو گئے، ان کے ساتھی ہو گئے. فرعون نے دھمکی دی، لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ مِنْ خِلَافٍ وَلَأُصَلِّبَنَّكُمْ فِي جُذُوعِ النَّخْلِ وَلَتَعْلَمُنَّ أَيُّنَا أَشَدُّ عَذَابًا وَأَبْقَى. میں تم کو پھانسی دوں گا اور اس سے پہلے دائیں اور بائیں مخالف جانب سے کاٹوں گا. اگر دایاں ہاتھ کاٹوں گا تو بایاں پیر، اور اگر دایاں پیر کاٹوں گا تو بایاں ہاتھ، اور تم جان لو گے کہ کس کا عذاب اور کس کی سزا نہایت سخت ہے. اس قدر بڑی دھمکی دے ڈالی، لیکن ان کا جواب سنیے. انہوں نے کہا کہ فقضی ما انت قاص، تجھے جو کرنا ہے وہ کر لے، تجھے جو کرنا ہے جس طرح سے کرنا ہے، تجھے جو سزا دینی ہے وہ سزا دے لے. فقضی ما انت قاص، انما تقضی ہذہ الحیات الدنیا، تو زیادہ سے زیادہ ہماری دنیا بگاڑ سکتا ہے. انا آمنا بربنا لیغفر لنا ربنا خطایانا، ہم تو ایمان لا چکے، بس ہماری یہی تمنا ہے اب تک ہم سے جتنے گناہ ہوئے، خاص طور پر سیدنا موسیٰ علیہ السلام کے مقابلے پر جو ہم آئے ہیں، اللہ ہمارا یہ گناہ معاف کر دے، ہم تو بس یہ تمنا رکھے ہوئے ہیں. انا نطمع یغفر لنا ربنا خطایانا وما اکرہتنا علیہ من السحر، جس سحر پر تو نے ہم کو مجبور کیا تھا، ورنہ ہم حضرت موسیٰ کے مقابل نہیں آ سکتے تھے، وہ تو نبی تھے، نبی برحق تھے، ان کا معجزہ تھا، ادھر ہمارا جادو تھا، ہم تیار نہیں تھے، تیری زبردستی کی وجہ سے ہم آئے تھے. وما کرہتنا علیہ من السحر، یہاں علماء لکھتے ہیں کہ صبح میں کافر اور نبی کے دشمن، اور شام میں صحابی اور نبی کے دوست کیوں ہو گئے؟ علماء نے لکھا ہے، دراصل وہ حضرت موسیٰ علیہ السلام کا جو لباس تھا، ہو بہو ویسا ہی لباس پہن کر آئے تھے، انہوں نے نقل کی تھی. تو صالحین کا لباس، صلحاء کا لباس پہنانا چاہیے، متقیوں کا لباس پہنانا چاہیے. آٹھویں پارے میں اللہ کہتے ہیں، یا بنی آدم قد انزلنا علیکم لباسا یواری سوآتکم وریشا، اے بنی آدم، ہم نے تم پر لباس نازل کیا ہے. قد انزلنا علیکم لباسا یواری سوآتکم، جو تمہاری ستر پوشی کرتا ہے. یواری سوآتکم وریشا، اور زینت والا ہے. اس کے بعد اللہ جو کہہ رہے ہیں، وہ لباس التقوی ذالک خیر، اور تقوی کا لباس ہی بہترین لباس ہے. تقوی کا لباس کیا ہے؟ مفسرین فرماتے ہیں، ہر زمانہ میں اہل تقوی جو لباس پہنتے ہیں وہی تقوی کا لباس ہے. ہر زمانہ میں، زمانے کے اختلاف سے لباس میں تھوڑی بہت تبدیلی ہو سکتی ہے، اہل تقوی اور ان کی اکثریت جو لباس پہنتی ہے، مفسرین کہتے ہیں وہی تقوی کا لباس ہے. تو اللہ نے لباس کی تین درجے بیان کیے، اور تیسرا درجہ بیان کیا، وہ لباس التقوی ذالک خیر، تقوی کا لباس ہی بہترین لباس ہے. لہذا بچوں کی دینی تعلیم اور دینی تربیت اس طرح سے ہو कि बच्चे जैसे जैसे बढ़ते जाएं, उनकी उम्र आगे होती जाए, उसी एतबार से उनकी तालीम और उनकी तरबियत हो, अच्छी तरबियत हो, तो ये बच्चे दुनिया में भी काम आएंगे, दीन में भी काम आएंगे, आखिरत में भी काम आएंगे। ये बच्चे नूरुन अला नूर होंगे, आपकी दुनिया बनेंगे और आपकी आखिरत बनेंगे। हदीस में आता है, इज़ा मातल इंसान इनक़ता अन्हु अमलुहु इल्ला मिन सलास। जब इंसान मर जाता है तो सारी दुनिया से उसका रिश्ता खत्म हो जाता है, मगर तीन चीजों से रिश्ता बाकी रहता है। उसमें एक चीज बताई अल्लाह के नबी ने, औलदिन सालिहिन यदउ लहू, ये नेक औलाद जो उसके हक में दुआएं मगफिरत करती रहे। और हम देखें कि कौन सी औलाद दुआएं मगफिरत करती है, कौन सी नहीं करती। जिसको नेक बनाते हैं, मुत्तकी बनाते हैं, परहेजगार और दीनदार बनाते हैं, वो वालिदैन के लिए किस कदर तड़पती है, बेचैन होती है और दुआएं मगफिरत करती है, ईसा अलैहि सवाब का एहतमाम करती है, और दूसरी तरफ की औलाद को भी देखे उनका क्या हाल होता है। इसलिए ये जो बातें हैं, तदरीजी तौर पर तरबियत कैसे की जाए, किस तरह से की जाए, उसको सीखना चाहिए, खुसूसन इस जमाने में जो फितनों का जमाना है। आज अगर हम अपने बच्चों के सरों पर हाथ नहीं रखेंगे, उनकी अच्छी तालीम और अच्छी तरबियत की फिक्र नहीं करेंगे, यही बच्चे हमारे बागी बनेंगे और हमारे खिलाफ हो जाएंगे और दुश्मन बन जाएंगे। इसलिए इस सिलसिले में बहुत मुतफक्किर और हमको फिक्रमंद होना चाहिए। अल्लाह से दुआ है हम सबको, हमारी औलाद को अल्लाह नेक बनाए। बकिया बातें इंशाल्लाह आइंदा जुमा आएंगे।